أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير ناصر ومعين الحمد لله رب العالمين وصلى الله على محمد وآله الطيبين الطاهرين المعصومين. ہماری گفتگو عدل الہی اور اسی کے ساتھ خیر اور شر کے مسئلے کے تجزیے میں جاری تھی اور کچھ سوالات جو ذات پروردگار کی اس صفت عدالت کے حوالے سے اذہان میں آتے ہیں ان کو بیان کر رہے تھے. اور آج کے درس میں ایک سوال جو ایک اہمیت کا حامل ہے اور ہمارے اذہان میں اکثر رہتا ہے وہ یہ کہ جب ہم دیکھتے ہیں کہ ذات پروردگار عظیم کمالات کا مالک ہے اور ان تمام صفات اور کمالات میں ذات پروردگار کی ایک عظیم صفت رازقیت کی ہے. وہ ذات رازق ہے, ہر موجود کو رزق دیتا ہے. یہ اس کے کمالات اور اس کی صفات کی تقاضا ہے جو اس مطلب کو ہمارے لیے بیان کر رہی ہوتی ہے. لیکن سوال یہ ہے کہ اگر ذات پروردگار رازق ہے, اگر اس کی کمالات اور صفات میں سے ایک صفت رازقیت کی ہے کہ وہ اپنی اس صفت کے ذریعے تمام موجودات کو رزق دیتا ہے, تو پھر کیوں ہم دیکھتے ہیں کہ کچھ لوگ غربت کی زندگی کر رہے ہوتے ہیں, بھوک و پیاس سے اس دنیا سے چلے جاتے ہیں. کبھی بچوں کو ہم دیکھتے ہیں وہ بھوکے مر جاتے ہیں, کبھی حتیٰ بڑوں کو دیکھا جاتا ہے کہ وہ اس عالم کے اندر غربت میں زندگی کرتے ہوئے بھوک و پیاس سے اس دنیا سے چلے جاتے ہیں. تو کس طرح ہم کہہ سکتے ہیں کہ ذات پروردگار رازق ہے اور اس رزق کے سلسلے میں کس طرح وہ عادل ہے کہ بعض لوگ تو رزق تک پہنچیں اور وہ اس زندگی میں اپنا رزق لیں اور زندگی بسر کریں, لیکن کچھ لوگ اس طرح اس دنیا سے چلے جائیں. تو اس سلسلے میں ہمیں دیکھنا ہوگا انہی ذات پروردگار کی اسماء اور صفات کے اندر کہ خدا نے متعال اس نظام ہستی کے اندر جب کوئی کام انجام دیتا ہے, جب کوئی فعل انجام دیتا ہے, تو وہ فعل اور وہ کام ذات پروردگار کی ان صفات اور ان اسماء کا نتیجہ ہوتا ہے. کہ جس کی تفصیل طلب بحث تو یہاں نہیں ہے کہ ہم اس تفصیلی بحث میں جائیں, اور یہ خود ایک علم عرفان کے اندر تفصیلی بحث ہے اسماء اور صفات کی, لیکن بعض اہم نکات کو اس تناظر میں یہاں پر بیان کرتے ہیں تاکہ یہ سوال ہمارے لیے روشن ہو جائے اس کا جواب. کہ ذات پروردگار جب اس عالم کے اندر کوئی کام انجام دیتا ہے تو وہ ان صفات اور اسماء کا نتیجہ ہوتا ہے. اور جیسا ہم دیکھتے ہیں کہ ذات پروردگار کے ان اسماء میں سے ایک اسم مجیب ہے. جب انسان ذات پروردگار کی بارگاہ میں آ کر دعا کرتا ہے اور خداوند متعال سے کوئی چیز طلب کرتا ہے, تو خداوند متعال اس کی اس بات کو جب قبول کرتا ہے اور اجابت کرتا ہے, تو اپنے اس مجیب اسم سے اس کو جواب دے رہا ہوتا ہے, اس کے اس کام کو انجام دے رہا ہوتا ہے. لیکن یہاں پر ہم دیکھتے ہیں کہ خدا کے ان اسماء اور صفات میں سے ایک اسم ہادی کا ہے کہ وہ ہدایت کرنے والا ہے. لہٰذا اب اگر کہیں پر انسان کی دعا قبول نہیں ہوتی یا کہیں پر انسان کی بات کو خداوند متعال قبول نہیں کرتا, اس کی دعا کو اس کی اجابت نہیں کرتا, تو وہاں پر درواقع خدا کا ایک اور اسم, ایک اور صفت کہ وہ بات منافی ہوتی ہے. یعنی اس مجیب پر ہادی کا اسم اور صفت ذات پروردگار کی غالب آ جاتی ہے. اور یہ تب ہوتا ہے جب انسان ذات پروردگار سے کوئی چیز طلب کرتا ہے اور وہ اس کے حق میں نہیں ہوتی, وہ انسان کو صحیح راستے سے ہٹا دینے والی چیز ہوتی ہے, اور وہ ذات پروردگار سے جب طلب کرتا ہے, چونکہ ذات پروردگار ہادی ہے, تو لہٰذا اس کی یہ صفت, اس کا یہ نام اور اس کا یہ کمال جو ہدایت سے اس نظام ہستی میں ظاہر ہوتا ہے, یہ اسم اس مجیب پر غالب ہو جاتا ہے اور ذات پروردگار اس کی اس بات کو قبول نہیں کرتا. تو اب یہ نہیں کہا جا سکتا کہ کیونکہ وہ مجیب ہے اسے قبول کرنا چاہیے. نہیں, درست ذات پروردگار مجیب ہے اور وہ اپنے اس اسم کے اعتبار سے انسان کی دعا کو سنتا ہے, قبول کرتا ہے, لیکن جب انسان کی یہ دعا خدا کے ہادی اس اسم کے منافی ہو جاتی ہے, تو پھر وہ دوسرا اسم, دوسری صفت اس مجیب پر غالب آتی ہے. تو یوں ایک بات نظر آتی ہے کہ خدا اس نظام ہستی کے اندر جتنے بھی کام انجام دیتا ہے وہ ان اسماء اور صفات کا نتیجہ ہوتا ہے. ضروری ہے کہ ایک فعل جب اس کائنات کے اندر انجام پائے تو وہ دیگر خدا کی صفات اور کمالات کے مطابق ہونا چاہیے. تو اس اعتبار سے جب ہم دیکھتے ہیں کہ ذات پروردگار رازق ہے اور رازقیت اس کی صفات اور کمالات میں سے ہے, تو اس صفت کا مطلب یہ ہے کہ خدا ہر موجود کو رزق دیتا ہے. لیکن खुदा का एक और इस्म और एक और सिफत भी है जो कि हकीम है ज़ाते परवरदिगार। उसके इस निज़ाम हस्ती में जितने भी काम होते हैं वो खुदा ने मुताल अपनी हिकमत के मुताबिक अंजाम दे रहा होता है। दुरुस्ते राजिक के मुताबिक जब ज़ाते परवरदिगार किसी को रिज्क देता है तो वहाँ पर उसकी वो सिफत, उसका वो इस्म हकीम भी साथ होता है। यानी ये रिज्क देना उस शख्स को उस हकीम के मुताबिक भी होता है, यानी वो अपनी हिकमत के मुताबिक उसे रिज्क देता है। और ज़ाते परवरदिगार की हिकमत की तकाज़ा यह है कि इंसान इस रिज्क के सिलसिले में ख़ुद तलाश करे, ख़ुद मेहनत करे, ख़ुद कोशिश करे, क्योंकि इस निज़ाम हस्ती के अंदर जितने भी उमूर हैं वो असबाब के तनाजुर में अंजाम पाते हैं। तो लिहाजा अगर हम देखते हैं कि इंसानी मुआशरे के अंदर कहीं पर गुर्बत है या हम देखते हैं कि किसी को रिज्क नहीं पहुँच पा रहा होता, तो वो इसलिए होता है कि वो शख्स उस रिज्क के हुसूल में कोशिश नहीं कर रहा होता। उसकी वो सुस्ती, उसकी वो तंबली बायस बन रही होती है कि वो रिस्क से महरूम रहे, वो अपने अक्ल और फिक्र और खुदा की दी हुई ताकत और कुदरत का इस्तेमाल नहीं करता इस रिस्क के हुसूल में। लिहाजा हिकमत इलाही की तकाजा ये होती है कि रिस्क इस इंसान तक ना पहुँचे। अब ये अलग बात है कि मुआशरों के अंदर कभी बाज़ ऐसे इंसान भी हैं जो बच्चे हैं या जो माजूर हैं, वो भी रिस्क से महरूम हो जाते हैं। उसकी वजह भी ये होती है क्योंकि ये पूरा मुआशरा एक निज़ाम इज्तिमाई है, तो लिहाजा एक मजमूए के उनवान से इसकी तमाम चीज़ें एक दूसरे से मरबूत हैं। तो बाज़ की कोताहियों और बाज़ की इज्तिमाई गलतियों की वजह से उसके असरात जो हैं उस निज़ाम के अंदर ऐसे अफराद पर भी आकर पड़ते हैं जो बच्चे और माजूर सूरत में होते हैं। तो लिहाजा ज़ाते परवरदिगार तो रिज्क देने वाला है, लेकिन इसका मतलब ये नहीं कि वो हर एक इंसान को नामुअय्यन लामहदूद रिज्क अता कर दे। ये निज़ाम निज़ाम मादी दुनिया का है जिसकी ख़ुद एक महदूदियत है, और इसकी ये महदूदियत ख़ुद माने बनती है कि ऐसा नहीं कि ज़ाते परवरदिगार जहाँ इंसान को वजूद देता है वहाँ उम्र के रिज्क को भी इस कदर लामहदूद तौर पर उसे दे दे। नहीं, ये नामुमकिन है। क्यों? इसलिए कि खुदा की हिकमत के मुताबिक नहीं होता। ये अलग बात है कि हम अपनी ज़िंदगी के अंदर ये आदत बना देते हैं कि हम देखते हैं कि जो आम तौर पर एक उम्र जारी होती है, आम तौर पर जिसको जितनी रोज़ी मिल रही होती है, हम दूसरों के लिए सबके लिए यही कहते हैं कि ये रोज़ी, ये रिस्क सबको इस तरह अता हो। और फिर वहाँ पर हम देखते हैं कि एक बच्चा अगर 7 साल की ज़िंदगी में इस दुनिया से चला जाता है तो वहाँ हमारे लिए खुदा की राज़िकियत, खुदा की अदालत मोर्द सवाल बन जाती है कि खुदा ने इसे क्यों रिस्क नहीं दिया। जबकि वहाँ पर अगर एक इंसान 70 साल की ज़िंदगी करके इस दुनिया से चला जाता है तो वहाँ वो बात हमारे लिए मोर्द सवाल नहीं रहती फिर खुदा की राज़िकियत और खुदा की अदालत। क्यों? इसलिए कि हमने ये आदत रखी हुई है कि इस निज़ाम के अंदर जो आम तौर पर एक उम्र जा रही होती है, जिसको आम तौर पर रिस्क मिलना चाहिए, हम कहते हैं कि हर एक इंसान उस तक पहुँचे। लेकिन यहाँ पर हकीकत यह है कि रिस्क तो हर एक इंसान को मिल रहा होता है। रिस्क कि कहाँ पर भी कोई इस तरह नहीं कह सकता कि ज़ाते परवरदिगार किसी को रिस्क नहीं देता। हर वजूद से लेके, उम्र से लेके, इंसान के ताम से लेके, हर चीज़ का रिस्क ज़ाते परवरदिगार इंसान को अता कर रहा होता है। सवाल खुदा के रिस्क देने या ना देने से नहीं है, क्योंकि हर एक को अपना रिस्क मिल रहा होता है। सवाल उस रिस्क के कम और ज़्यादा पर है, और ये खुदा की उस हिकमत के मुताबिक है। बस दुरुस्त है कि जहाँ ज़ाते परवरदिगार राज़िक है वहाँ पर ज़ाते परवरदिगार हकीम भी है। तो जहाँ रिस्क खुदा की हिकमत के मुताबिक नहीं होगा, और ये वहाँ होगा जहाँ इंसान की अपनी कोताही और गलती होती है, तो वो इंसान उस रिस्क इलाही से महरूम रह जाता है। तो लिहाजा इस तनाजुर में हम देखते हैं कि ज़ाते परवरदिगार की राज़िकियत को मोर्द सवाल नहीं बनाया जा सकता। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।